यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली आज पनि अमेरिकाको न्यूयर्कमा उच्च स्तरीय भेटवार्तामा व्यस्त, समुद्री सतह वृद्धि सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सबैको अधिकार समेट्ने गरी संविधान संशोधनमा सबै दलको साथ रहने नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको विश्वास, अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकको जोड, चट्याङ लागेर कञ्चनपुर बाजुरा र दाङमा चारजनाको मृत्यु र श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराग कुमारा दिशा नायकेद्वारा संसद विघटन नोभेम्बर 14 नयाँ निर्वाचन गर्ने घोषणा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संयुक्त राष्ट्र संघको 79 महासभामा सहभागी हुने क्रममा न्यूयर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली महासभाको अधिवेशन तथा द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुहुन्छ। त्यसक्रममा प्रधानमन्त्री ओलीसँग एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले अमेरिकी समयअनुसार बुधबार बिहान शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ। त्यसपछि प्रधानमन्त्री ओलीले समुद्री सतहको वृद्धिका कारण अस्तित्वको संकट विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुख्य सल्लाहकार मुहम्मद युनिससँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। बुधबार साँझ प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री ओलीले आज बिहान फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टभसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा नेपाल र फिनल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको थियो। त्यस्तै प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्री फैमी नाओमी माताफा बीच पनि आजै भेटवार्ता भएको छ। दुवै भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोक बहादुर थापा लगायत सहभागी हुनुहुन्थ्यो। संयुक्त राष्ट्र संघको 79 महासभामा सहभागी हुने क्रममा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको अमेरिकाका राजनीतिक मामिला सम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग भेटवार्ता भएको छ। भेटका अवसरमा उहाँहरूबीच दुई देशबीच दशकौंदेखि रहँदै आएको सहकार्यलाई उच्चस्तरीय भेटघाटले थप मजबूत बनाउन सहयोगी हुने विषयमा छलफल भएको त्यहाँ स्थित नेपाली नियोगले जनाएको छ। न्यूयर्कमा भएको भेटवार्ताका अवसरमा मन्त्री डाक्टर राणाले अमेरिका नेपालको आर्थिक विकास र व्यापारिक साझेदारीका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभएको थियो। नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबीच प्रजातन्त्र, मानवाधिकार र स्वतन्त्रता जस्ता विषयमा साझा मूल्य मान्यता रहेको विषयमा कुराकानी भएको थियो। मन्त्री डाक्टर राणाले अमेरिकी सहयोग नियोगले सन् 2022 देखि 2027 65 करोड़ 90 लाख अमेरिकी डलर नेपालको शिक्षाको गुणस्तर सुधार लगायत क्षेत्रमा खर्च गर्ने गरी प्याकेज कार्यक्रम सम्बन्धी गत वर्ष भएको सम्झौताको स्मरण गर्नुहुँदै सहयोग निरन्तर रूपमा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। यसअघि परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले दक्षिण कोरिया र फिलिपिन्सका विदेश मन्त्रीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नु भएको थियो। दक्षिण कोरियाका विदेश मन्त्री चो ताय युलसँग भएको भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे छलफल भएको परराष्ट्र मन्त्री देउबाको निजी सचिवालयले जनाएको छ। त्यसै गरी उहाँहरूबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको 50औं वार्षिकोत्सवको बारेमा पनि कुराकानी भएको थियो। भेटका क्रममा पछिल्लो समय रोजगार अनुमति प्रणाली ईपीएस मार्फत नेपालीलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरूलाई दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्र मन्त्रीले सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो। त्यसै गरी मन्त्री डाक्टर राणाले फिलिपिन्सका विदेश मन्त्री एनरिक ए मानालोसँग पनि भेटवार्ता गर्नुभयो। त्यसक्रममा उहाँहरूबीच आपसी हित र साझा चासोका साथै भावी सहकार्य बारेमा कुराकानी भएको थियो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण अत्यन्तै सफल ढंगले अघि बढ़िरहेको बताउनु भएको छ। प्रेस चौतारी नेपालले आज धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रधानमन्त्रीका विरूद्ध सामाजिक सञ्जालका माध्यमबाट अनेक प्रकारका भ्रमपूर्ण प्रचार भइरहेको बताउनुहुँदै अमेरिकामा विरोध प्रदर्शन र कुनै अवरोध नभएको बताउनुभयो। महासचिव पोखरेलले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागिता जनाउनु भनेको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा फराकिलो बनाउनु रहेको र त्यसक्रममा प्रधानमन्त्रीको छिमेकी देशका राष्ट्राध्यक्षसँगको भेटवार्ताको श्रृंखला निरन्तर चलिरहेको बताउनुभयो। उहाँले सहकारी प्रकरणमा अनुसन्धानलाई रोक्ने गरी भइरहेका गतिविधि कानूनी राज्यमाथिको उपहास भएको बताउनुभयो। उहाँले अभियोग लागेपछि अनुसन्धानको प्रक्रियामा जाँदैन भन्नु गलत भएको उल्लेख गर्नुहुँदै सहकारी प्रकरणमा रासोपा र सभापति रवि लामी छानेले अनुसन्धानलाई निशर्त सहयोग गर्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले सबैको अधिकार समेट्ने गरी संविधान संशोधन गरिने बताउनु भएको छ। पर्साको वीरगंजमा निर्माण गरिएको आत्माराम ओझा दुखा सहनी स्मृति भवन तथा नेपाली कंग्रेस पर्साको पार्टी कार्यालय भवनको आज उद्घाटन गर्नुहुँदै सभापति देउवाले समयानुकूल संविधान संशोधनका लागि सबै दलले साथ दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले पर्साको विकासले समग्र मधेशको प्रतिनिधित्व गर्ने हुँदा कंग्रेस कार्यकर्ताहरू ऐक्यबद्ध भएर अगाडि बढ़नुपर्ने बताउनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले सबै नागरिकको अधिकार स्थापित गर्न बाँकी रहेकोले संविधान संशोधन गरिने बताउनुभयो। नेपाली कंग्रेसका सहमहामन्त्री फर्मुल्लाह मनसूरले संविधान संशोधन मार्फत पछाडि परेको वर्ग समुदाय जाति जनजाति मधेसी थारू आदिवासी मुस्लिमको अधिकार पूरा गर्नुपर्नेमा जोड़ दिनुभयो। आज पर्साको वीरगंजमा मधेस प्रदेशका 8 जिल्लाका पार्टी सभापति लगायत मधेस प्रदेशका पार्टीका उच्च तहका नेताहरूसँगको भेटमा सभापति देउवाले मधेसमा कंग्रेस कमजोर बन्दा यसको प्रभाव केन्द्रमा पर्ने बताउनुभयो। उहाँले मधेस प्रदेश नेपाली कंग्रेसको आधार क्षेत्र भएको हुँदा जनताको घर दैलोमा पुग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले आपसी मतभेद गुट उपगुट त्यागेर आगामी निर्वाचनमा कंग्रेसलाई सशक्त रूपमा अगाडि बढ़ाउन अहिलेदेखि नै लाग्न निर्देशन दिनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले देशको सबै क्षेत्रको विकास गतिशीलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनु भएको छ। भक्तपुरमा आजदेखि शुरू भएको भक्तपुर सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्नुहुँदै कार्यवाहक प्रधानमन्त्री समेत रहनुभएका उहाँले अहिलेको सरकारले जनताको पक्षमा काम गर्न संसदमा अड्किएर रहेका विधेयकलाई अगाडि बढ़ाउने भन्नुहुँदै समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी सरकारले काम गरिरहेकोले व्यवसायलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो। उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि नै नेपाली कंग्रेस र नेकपा एमाले सहितको गठबन्धनको सरकार बनेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष विश्वकर्माले आर्थिक वर्ष 2080/81 आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्नुहुँदै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नकारात्मक टीका टिप्पणी हुने गरेकोले त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो। उहाँले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको उल्लेख गर्नुहुँदै कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्न उहाँले अध्यागमनका कर्मचारीहरूलाई निर्देशन दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले निजी क्षेत्र संघको सहकार्यले मात्र मुलुक समृद्ध बन्ने बताउनु भएको छ। पोखरा उद्योग वाणिज्य संघद्वारा आज पोखरामा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले पुँजीको विकास गर्न सके मात्र देशमा रोजगारीका अवसर सिर्जना हुने बताउनुभयो। व्यवसायलाई उद्योगतर्फ आकर्षित गर्न सरकारले विभिन्न किसिमका अनुदानका कार्यक्रम ल्याउनु पर्ने उल्लेख गर्नुहुँदै मन्त्री पाण्डेले उद्योग व्यवसाय फस्टाएका देशहरूले आर्थिक प्रगति गरेको उदाहरण दिनुहुँदै नेपालमा पनि स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सके समृद्धि हासिल गर्न धेरै वर्ष कुर्नु नपर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलविद्युत मार्फत गरीब र विपन्न वर्गलाई धनी बनाउन सरकार लागिरहेको बताउनु भएको छ। रसुवा जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनाको निरीक्षणका क्रममा आज स्याप्रुवेशीमा आयोजित नेपाली कंग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधि संघको भेटमा उहाँले गरीब र विपन्न वर्गलाई जलविद्युतको शेयर सुनिश्चित गर्न सरकार लागिरहेको बताउनुभयो। नेपालले संयुक्त राष्ट्र संघ कोप सम्मेलन जस्ता महत्वपूर्ण फोरमहरूमा जलवायु परिवर्तनको जोखिम तथा हानि नोक्सानीका विषयलाई उठाइरहेको छ। समस्या समाधान र सहायता साझेदारीको साझा थलोको रूपमा हेरिने संयुक्त राष्ट्र संघ जस्ता फोरममा नेपालले आफ्नो पहल अझ बढ़ी वैज्ञानिक बनाउनु पर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। संवाददाता बालिका माधेनको रिपोर्ट।
संयुक्त राष्ट्रसंघको 79 महासभा अन्तर्गत संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित मुख्यालयमा आयोजित समिट अफ द फ्यूचरको सह अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अति कम विकसित मुलुकलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसँग लड्ने प्रतिबद्धता पूरा गर्न स्मरण गराउनु हुँदै जलवायु अनुकूलन र न्यूनीकरण कोषहरू बढ़ाउन आग्रह गर्नुभयो।
Extreme poverty, while a small minority in some corners of the world accumulates billions in wealth each day. LDCs face severe economic challenges with unmet ODA and climate financing commitments, insufficient and delayed international support, and most critically, global financial and trading regimes remain fundamentally unfavorable to LDCs.
गत शनिबार आयोजित पार्लियामेन्टेरियन्स फर फोसल फ्युल फ्रीको कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको धारणा राख्नुभयो। यसै गरी संयुक्त राष्ट्र संघ युएनका महासचिव एन्टोनियो गुटेरेसले समिट अफ द फ्यूचर कार्यक्रमको उद्घाटन गर्नुहुँदै विभिन्न मुलुकहरूबीच द्वन्दहरू वृद्धि हुँदै गइरहेको जलवायु संकटले मानव जीवनमा हानि पुर्याएकोले विश्वलाई सही दिशामा ल्याउन मुलुकहरू एक भई जटिल निर्णय लिने बेला भइसकेको जिकिर गर्नुभयो।
I called for this summit because our world is ebbing off the rail and we need tough decisions to get back on track. Conflicts are raging and multiplying. The climate crisis is destroying life, devastating communities and ravaging economies.
जलवायु जोखिमका हिसाबले उच्च जोखिमयुक्त मुलुकभित्र पर्ने नेपालले संयुक्त राष्ट्र संघ खोप जस्ता महत्वपूर्ण फोरमहरूमा आफ्ना कुरा राख्दै आएको छ. कम विकसित मुलुकहरू अझ बढी जोखिम र संकटमा रहेकाले पनि आर्थिक सहायताको सुनिश्चितताका लागि नेपालको पहल अझ बढी वैज्ञानिक र यथेष्ट बनाइनुपर्ने अनुसन्धानकर्ताहरूले जोड़ दिएका छन्. अनुसन्धानकर्ता तथा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर रिजन भक्त कायस्थ.
नेपाल गभर्मेन्टले गरिराखेको त ठिक छ, तर अहिले तथ्याङ्कमा चाहिँ अलिकति पछाडि परेका छौँ कि भन्ने चाहिँ छ. जस्तै हाम्रो देशमा तापक्रम वृद्धि कुन क्रममा भइराखेको छ, हिमालकालहरू हिमनदीहरू कसरी परिवर्तन भइराखेका छन्, त्यसको चाहिँ तथ्याङ्क अलि हामीसँग चाहिँ कमजोर अवस्थामा छ.
सन् 2015 भएको पेरिस सम्झौता अनुसार औद्योगिक समयको भन्दा पहिलेकै अवस्थाको तापमान राख्ने अर्थात 1.5 डिग्री सेल्सियसमा सीमित गर्ने सम्झौताको लक्ष्य अनुरूप सदस्य राष्ट्रहरूले तापक्रमलाई कम गर्न व्यवहारिक रूपमा काम गर्न नसक्दा भने जलवायु संकट उत्पन्न हुन थालेको छ. बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ.
सन्तान प्राप्ति तथा सन्तानको दीर्घ जीवन सहित परिवारजनको कल्याणको कामना सहित मनाइने मिथिला सहित तराई मधेसमा कठोर व्रत जितिया पर्व आज साँझ विसर्जन गरी सम्पन्न भएको छ. हिजो बिहान 4 बजेबाट शुरू भएको जितियाका व्रतालुहरू आज दिनभरि निराहार बसेर साँझ 5 बजे पर्वको विधिवत रूपमा विसर्जन गरेका हुन्. व्रतालुहरूले आज स्नान गरेर चोखो वस्त्र धारण गरी जितिया पर्वको कथा सुनेर यसको आरती सहित विसर्जन गर्ने चलन छ. कञ्चनपुर, बाजुरा र दाङमा चट्याङ लागेर 4 जनाको मृत्यु भएको छ. चट्याङ लागेर कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 6 का 34 वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका 1 की 28 वर्षीय हिरामती राणाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो. चट्याङ लागेर दोधारा चाँदनी 6 का 37 वर्षीय जगदीश सुनार घाइते भएका छन्. यस्तै बाजुराको बुढी गंगा नगरपालिका 4 बागे गाउँका 60 वर्षीय खम्म कटुवालको आज चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ. अझै दाङको घोराही उपमहानगरपालिका 11 खुङकोटका निमकली साहुको चट्याङ लागेर मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार. श्रीलंका नयाँ राष्ट्रपति अनुरा कुमार दिशा नायकेले आम चुनावको लागि बाटो खुलाउन संसद विघटन गर्नु भएको छ. राष्ट्रपति दिशा नायकेले 225 सदस्यीय संसद विघटन गर्नु भएको हो. शनिबार राष्ट्रपति चुनाव जितेका दिशा नायकेको वामपन्थी विचारधारा बोकेको पार्टी नेशनल पीपल्स पावर एनपीपी गठबन्धनको संसदमा केवल 3 सीट थियो. मंगलबार राष्ट्रपति दिशा नायकेले उहाँका सहयोगी हरिणी अमर सूर्यालाई प्रधानमन्त्रीका लागि छनौट गरिसक्नु भएको छ. श्रीलंकाको इतिहासमा महिलालाई प्रधानमन्त्रीका लागि चुनिएको यो 3रो पटक हो. श्रीलंकाली आधिकारिक सरकारी राजपत्रका अनुसार चुनाव नोभेम्बर 14 को लागि तय गरिएको छ. यसपटक चुनाव तोकिएको तालिका भन्दा 1 वर्ष ढिला हुन लागेको हो. यसअघि सन् 2020 को अगस्तमा श्रीलंकामा आम चुनाव गरिएको थियो. चीनले प्रशान्त महासागरमा अन्तर महादेशीय ब्यालिस्टिक क्षेपास्त्रको सफल परीक्षण गरेको छ. परीक्षणको वरिपरिका छिमेकी राष्ट्रहरूलाई अग्रिम सूचना दिइएको चीनी रक्षा मन्त्रालयले जनाएको छ. जापानले भने परीक्षणबारे अग्रिम सूचना नदिइएको जनाएको छ. जापानले बेइजिङको सैन्य विस्तारबारे गम्भीर चिन्ता व्यक्त गरेको छ. इजरायली सेनाले लेबनानमा गरेको हमलामा परि थप 23 जनाको मृत्यु भएको छ. आज इजरायली आक्रमणमा परि ज्यान गुमाउने 23 जना मध्ये अत्यधिक लेबनानको दक्षिणी क्षेत्रका धेरै रहेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ.
अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयहरूलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिहरूमा समावेश गरी अघि बढ़ने निर्णय गरेको छ. अर्थ मन्त्रालयमा बुधबार बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले अर्थ मन्त्रालयले एक दिनमा गर्ने कार्यक्रममा पनि न्यूनतम साझा कार्यक्रममा उल्लेखित विषयहरूलाई समावेश गरी कार्यान्वयन गर्ने निर्णय गरेको हो. सरकारको न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान बनाउने, युवा साझेदारी कार्यक्रमलाई अघि बढ़ाउने लगायतका विषयहरू समावेश छन्. बैठकले 100 दिनमा सम्पन्न सम्पन्न गर्नुपर्ने कार्यक्रम, अन्तर मन्त्रालय समन्वय, राजस्व परिचालन, पुँजीगत खर्च, अर्थ मन्त्रालयको वार्षिक बजेटको कार्यान्वयन लगायत कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिने निर्णय गरेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवन स्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताउनु भएको छ। चीनको राजधानी बेजिङमा आयोजित ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमलाई बुधबार सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोग प्रति नेपालको दरिलो प्रतिबद्धता रहेको बताउनुभयो। नेपालको भौगोलिक अवस्था अनुसार सड़क सञ्जालका अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोडवेको महत्व रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी एवं वैदेशिक लगानी विस्तार गर्न आवश्यक भएको उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले वातावरण मैत्री एवं दिगो यातायातका लागि विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको सम्मेलनमा जानकारी गराउनुभयो। बुधबारदेखि शुरू भएको ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमको कार्यक्रममा नेपाल लगायत विभिन्न देशका उच्च राजनीतिक तहको प्रतिनिधि मण्डलहरूको सहभागिता रहेको छ। नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक बुधबार 49.18 अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से परिसूचक 49.18 अंकले बढेर 2519.57 बिन्दुमा सीमित भएको छ। अघिल्लो दिन मंगलबार 5,68,95,61,000 मूल्यमा शेयरको कारोबार भएको थियो भने बुधबार कारोबार रकम घटेर 4,81,32,23,000 रुपियाँ बराबरको शेयरको कारोबार भएको छ। एनएमबी ब्याङ्क लिमिटेडले विदेशी लगानी भित्राउने सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गरेको छ। दिगो युटिलिटी स्केल सौर्य र कृषि परियोजनाको विकासको लागि प्राविधिक सहयोग तथा परामर्श भित्राउने उद्देश्यले अमेरिकी डलर 20 मिलियनको पहिलो सम्झौता डस फण्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट सँग सम्झौता गरेको छ। अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रो पावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दिगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक एफएमओ सँग दोस्रो सम्झौता गरेको छ। नेपाल विद्युत प्राधिकरणको नेपालभर 800 मेगावटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबी ब्याङ्कले आफ्ना सौर्य ऊर्जासँग आबद्ध ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उत्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दिगो रूपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। तनहुँको म्याग्दे गाउँपालिकाले जैविक कृषि विकासका लागि नव प्रवर्तनशील मल उत्पादन र बजारीकरण परियोजना सञ्चालन गर्ने भएको छ। गण्डकी प्रदेश सरकार साझेदारीमा गाउँपालिकाले मुख्यमन्त्री नव प्रवर्तन कार्यक्रम मार्फत उक्त परियोजना सञ्चालन गर्न लागि 1,24,000 लागतको परियोजना सञ्चालनका लागि प्रदेश सरकारसँग पालिकाले सम्झौता गरेको छ। त्यस अनुसार मुख्यमन्त्री प्रवर्धन साझेदारी कार्यक्रम मार्फत 75 लाख सहयोग हुनेछ भने पालिकाले 25 लाख साझेदारी गर्ने गाउँपालिकाका अध्यक्ष भीमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
एसियन कप छनौटमा नेपाल उज्बेकिस्तानसँग 6-0 फराकिलो अन्तरमा पराजित भएको छ। दोस्रो हारमा नेपालको छनौटको सम्भावना अन्त्य न्यून बनेको छ। चाइनिज ताइपानमा जारी छनौट अन्तर्गत बुधबार न्यू ताइपियन स्थित फुजेन क्लथिक युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपालको पुष्टमा उज्बेकिस्तानले सहजै आधा दर्जन गोल गर्यो। उज्बेकिस्तानको यो लगातार दोस्रो जित हो र छनौटको सम्भावनालाई बलियो बनाएको छ। उसले 2 खेलबाट 6 अङ्क जोडेको छ। नेपालले 3 खेलबाट मात्र 3 अङ्क बनाएको छ। नेपाल पहिलो खेलमा कम्बोडियासँग 4-1 हार्दा दोस्रो खेलमा चाइनिज ताइपानलाई 3-1 हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ। समूह बीमा नेपाल डिफेन्डिङ च्याम्पियन उज्बेकिस्तान, बहराइज चाइनिज ताइपेन र कम्बोडियासँग रहेको छ। सन् 2025 हुने एएफसी यू20 एसियन कपमा कुल 45 राष्ट्रको सहभागिता रहेको छ। 45 राष्ट्रलाई 10 समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता र 5 उत्कृष्ट उपविजेता यू20 एसियन कपमा छनौट हुनेछन्। नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ओडीआई क्रिकेटको अलराउन्डर वरियतामा व्यापक सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जारी गरेको पछिल्लो वरितामा सन्दीपले आफ्नो वरितामा व्यापक सुधार गरेका हुन्। नयाँ वरितामा सन्दीप 22 स्थान सुधार गर्दै संयुक्त 41 स्थानमा उक्लिएका छन्। अस्ट्रेलियाका एडम जाम्पा र ट्राभिक हेडको पनि 147 अङ्क सहित 41 वरियता नै छ। अलराउन्डर वरियतामा नेपालका दिपेन्द्र सिंह गैरी 48, कुशल मल्ल 91 तथा सोमपाल कामी 53 स्थानमा छन्। अस्ट्रेलियाका क्यामरन ग्रीन 52 स्थानमा छन्। अलराउन्डरतर्फ नै तीव्र गतिका बलर कणक केसीले 11 स्थान सुधार गर्दै 76 स्थानमा उक्लिएका छन्। अर्का तीव्र गतिका बलर गुलशन झा 13 स्थान सुधार गर्दै 91 स्थानमा उक्लिएका छन्। आईसीसीले जारी गरेको बोलिङ तर्फको वरियता भने सन्दीप 48 स्थानमा यथावत रहेका छन्। करणले 4 स्थान सुधार गर्दै 87 स्थानमा उक्लिएका छन्। ब्याटिङ तर्फको वरियतामा आसिफ शेख 11 स्थान तल झर्दै 79 स्थानमा छन्। कुशल भुतेल 4 स्थान तल झर्दै 80 स्थानमा रहेका छन्। नेपाली टीम भने 1 स्थान तल झर्दै 17 नम्बरमा पुगेको छ। क्यानाडाले वरियतामा 4 स्थान सुधार गरेको छ। एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रालाई 8 खेलसम्म पनि कायम राखेको छ। बुधबार सातुबाडु स्थित अखिल नेपाल फुटबल संघ एन्फाको मैदानमा पुलिसले कर्णाली प्रदेशलाई 3-0 सहज जित निकाल्यो। जितसँगै 8 खेलमा 18 अङ्क जोडेको पुलिस तेस्रो स्थानमा छ। पराजित कर्णाली समान खेलबाट 4 अङ्कका साथ 9 स्थानमा छ। पुलिसलाई जित दिलाउन निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लावतले गोल गरे।
अब मौसम। आगामी 24 घण्टामा सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 9.4 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 20.1 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस, वर्षा 71.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा फाट फुट। दिपालको अधिकतम तापक्रम 33.4 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 11.4 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली आज पनि अमेरिकाको न्यूयोर्कमा उच्चस्तरीय भेटवार्तामा व्यस्त। समुद्री सतह वृद्धि सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सबैको अधिकार समेट्ने गरी संविधान संशोधनमा सबै दलको साथ रहने नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको विश्वास। अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकको जोड। चट्याङ लागेर कञ्चनपुर बाजुरा र दाङमा गरी 4 जनाको मृत्यु। र श्रीलंका नवनिर्वाचित राष्ट्रपति अनुराग कुमारा दिशानायकेद्वारा संसद विघटन, नोभेम्बर 14 नयाँ निर्वाचन गर्ने घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।